أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ناظرین محترم السلام علیکم ورحمۃ اللہ وبرکاتہ جو ہمارا پروگرام چل رہا ہے شریک حیات کے عنوان سے اور مسلسل ہماری گفتگو اس میں چل رہی ہے اور الحمدللہ اگر پروردگار نے چاہا تو انشاءاللہ اس کے بارے میں آگے بھی گفتگو چلتی رہے گی لیکن آج کے یہ ہمارا پروگرام ای میلز کے جوابات کا ہے جس میں ہم آپ کے ای میلز کے جواب دیں گے اور جو آپ نے ای میلز بھیجے ہیں اس کے یہاں پر جوابات دیے جائیں گے اور انشاءاللہ انہی سب کے جواب دینے کے لیے ہمارے اسٹوڈیو میں حاضر ہوئے ہیں عالی جناب مولانا علی عظیم شیرازی صاحب قبلہ جو یہاں پر ان تمام سوالات کے جواب دیں گے لہٰذا آئیے ہم سب مل کر ان کا استقبال اور ان کو خوش آمدید کہتے ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
مولانا بہت بہت شکریہ آپ کا تشریف آوری کے لیے اور پھر سے وہی بات کہ آپ نے پھر سے ہماری آواز پر لبیک کہا آج ہمارے پاس بہت سے سوالات آئے ہیں اور متعدد طریقے سے لوگوں نے سوال کیے ہیں اور سب کی آرزو یہی ہے کہ ان کے سوالات کے جواب مل جائیں اس لیے سارے سوالات تو ہو نہیں سکتے تھے چونکہ بہرحال لوگوں کی مہربانیاں ہیں کہ انہوں نے بہت سے ای میلز ہمارے پاس بھیجے ان میں سے خاص خاص کو ہم نے چنا ہے لہذا سب سے پہلا سوال یہاں لاہور سے خاتون رقیہ نے بھیجا ہے وہ یہ ہے کہ میں آپ نے جو شادی کے بارے میں تمام چیزیں بیان کی ہیں اس کی فضیلت جو بیان کی ہے اس سے یہ لگتا ہے کہ شادی کر لیا جائے لیکن جو میں اپنی ذاتیات میں جن چیزوں کو دیکھتی ہوں کہ مثلا شادی کے بعد بہت سی مشکلات ہیں اور میں نے اس کو محسوس کیا ہے دوسروں کے یہاں تو میں سوچتی ہوں کہ میں اس کمال تک نہیں پہنچ سکتی ہوں جو میں کنواری رہ کر پہنچ جاؤں گی اس لیے آپ سے گزارش ہے کہ میرے اس سوال کا آپ جواب دیں کہ اگر شادی کر لوں تو کیوں کیا یہ میری کنواری یا مجردی یا کنواری کی زندگی میں میرے لیے مشکل کا باعث نہیں بنے گی
اعوذ باللہ من الشیطان اللعین الرجیم بسم اللہ الرحمن الرحیم اللہم صلی علی محمد و آل محمد واجل فرجہم لاہور سے آپ نے فرمایا کہ خاتون رقیہ نے یہ آپ کو ای میل بھیجا ہے اس پیغام کا جو یا یوں کہنے سوال جو انہوں نے کیا ہے اس کو دو تین زاویوں سے دیکھنا پڑے گا پہلی بات تو یہ کہ وہ شادی کرنا نہیں چاہ رہی خوف زدہ ہیں اس حوالے سے کہ معاشرے میں ناکامیوں کو دیکھ رہی ہیں دوسری بات جو اس ای میل میں نظر آ رہی ہے وہ یہ کہ وہ شاید معنویت کے حوالے سے زیادہ اپنے آپ کو ایک درجے تک لے جا رہی ہیں اور یہ ڈر رہی ہیں کہ شادی کے بعد شاید وہ فرصت نہ مل سکے جو ان کی معنویت میں رکاوٹ نہ ہو
جی
یہاں پر ایک بات کلیئر کرنے کی ضرورت ہے کہ ہم نے یہ بتایا تھا کہ خداوند کریم نے انسان کو ڈیزائن ہی ایسا کیا ہے کہ وہ مل کر زندگی گزارتا ہے
اور جیسے
تنہا ناقص ہے وہ تو اگر کوئی شخص یہ سمجھ رہا ہے کہ وہ کسی اعلیٰ درجے پر پہنچ رہا ہے تو وہ ایک ڈائمینشن میں پہنچ رہا ہے دوسرے ڈائمینشنز میں خالی ہے
جی
یہ پہلی بات ہو گئی تو اسلام کے نزدیک آپ کامل جب ہی ہوتے ہیں جب آپ کا زوج مل جاتا ہے
جی
یعنی لڑکی کو اس کا شوہر مل جاتا ہے شوہر کو اس کی بیوی مل جاتی ہے اور یہ مل کر کمال کی طرف جاتے ہیں انفرادیت کی طرف جانا جا سکتا ہے انسان لیکن وہ ہمارے آئمہ علیہ الصلوۃ والسلام کی سیرہ نہیں ہے
جی
نہ نبی اکرم صلی اللہ علیہ وسلم کی سیرہ ہمیں جو رول ماڈلز ملے ہیں
جی
ان کے مطابق تو شادیاں ہوئی ہیں
جی
شادیاں کی ہیں
جی
تاکید بھی کی ہے
جی
تو اس لیے یہ خیال اپنی جگہ حقیقی خیال نہیں ہے کہ میں شادی نہ کروں اور کمال تک پہنچوں
جی
تاریخ کا ایک واقعہ بھی اور حدیث بھی ہے کہ امام سے نقل ہے کہ ایک خاتون نے آگے کہا کہ بھئی میں شادی نہیں کرنا چاہتی کیونکہ میں اپنی معنویت کو ڈیولپ کرنا چاہتی ہوں
جی
اور شادی کر کے میں مصروف ہو جاؤں گی اپنی نارمل زندگی میں میاں کا خیال بچے
جی
پالنا اور یہ تمام جھنجھٹیں تو وہ عبادتیں جو میں کرتی ہوں اور اس کے جو کمالات کے درجے میں حاصل کری ہوں اس سے کھو دوں گی
جی
تو بہتر ہے کہ میں شادی نہ کروں تو آپ فرماتے ہیں کہ اگر ایسی بات ہوتی تو حضرت فاطمہ سلام اللہ علیہ شادی نہ کرتی
جی
جبکہ انہوں نے شادی کی اور ماشاءاللہ بچے بھی اور ان کی پرورش بھی زبردست کی
جی
تو پھر یہ عمل یا یہ سوچ ان کی کامل سوچ نہیں ہے ہمیں تو اپنے رول ماڈلس کو دیکھنا ہے
جی
اور شادی ایک ضرورت ہے اور اگر آپ شادی نہیں کریں گی تو آپ کے اندر فزیکل ڈس آرڈرز بھی پیدا ہوں گی
جی
تنہائی کا بعد میں احساس ہونے لگے گا جو خود ایک بیماری پیدا کرتا ہے انسان کے اندر اور انسان جسمانی حوالے سے، نفسیاتی حوالے سے، معاشرتی حوالے سے ایک سوال اس کے اوپر اٹھتا ہے
جی
کہ آخر آپ میں کیا پرابلم ہے جو آپ نے شادی نہیں کی،
جی
شادی آپ کیوں نہیں کر رہی؟ تو اس لیے انسان کو فزیکل پرابلمس بھی ہوں گی بعد میں، ایموشنل اس کو لاسز ہوں گی، اور اس میں نفسیاتی بھی پریشر پڑے گا اور معاشرے میں بھی مشکلات ہوں گی.
جی
پہلی بات تو یہ ہو گئی. دوسری بات یہ ہو گئی کہ اگر لوگ کامیاب نہیں ہیں تو آپ کامیاب لوگوں کی طرف جائیں جو شادی کے بعد کامیاب زندگی گزار رہے ہیں. ٹھیک ہے پریشانیاں سب کے ساتھ آتی ہیں، مشکلات سب کے ساتھ ہوتی ہیں اور وہ حل ہوتی ہیں اور انسان ڈیولپ ہوتا ہے. ایسے ہزاروں لوگ موجود ہیں، ہزاروں کپلز موجود ہیں جو اچھی زندگی گزار رہے ہیں، جو بہتر زندگی گزار رہے ہیں. تو اگر ہم ان کے فٹ اسٹیپس پر چلیں گے اور اپنا لائف پارٹنر ایسا لے کر آئیں گے تو ہم زندگی اچھی گزاریں گے
جی
جیسا کہ لوگ گزار رہے ہیں. یہ ہوتا یہ کہ ہمارے انوائرمنٹ میں ہمیں نظر نہیں آ رہا ہوتا
جی
تو ہم سمجھتے ہیں کہ سب کچھ ایسا ہی ہو رہا ہے، لیکن ہم اپنے انوائرمنٹ سے باہر نکلیں، تھوڑا سا ریسرچ کریں، تھوڑی سی اسٹڈی کریں تو ہمیں لگے گا کہ نہیں ایسا کوئی مسئلہ نہیں ہے، بلکہ زندگی
حقیقت
اس کے خلاف ہے اور بہتر یہی ہے کہ شادی کر کے زندگی گزاری جائے. کیونکہ یہ محبت، یہ چاہت، یہ الفت جو انسان کے اندر فطری ہے یہ کیسے پوری ہوگی؟
جی
پھر جب ایج زیادہ ہو جائے گی بچے کی طلب ہوگی،
جی
خود بخود احساس ہوگا کہ کوئی ہو، بچہ ہو، کیونکہ یہ نفسیاتی ضرورت بھی اور معاشرے کی ضرورت بھی. جی تو اس لیے اس خوف کی دنیا سے وہ باہر نکلیں اور اس کو توڑیں، اس بیریئر کو، اور وہ شادی کے لیے اسٹیپ اٹھائیں صحیح طریقے سے، ان مراحل کو طے کر کے، اور انشاءاللہ اس میں ان کو خدا کامیابی عطا کرے گا اور ان کی زندگی پہلے سے بہتر اور خوشگوار ہوگی.
یعنی ایسی زندگی میں اگر یہ زندگی میں اپنے کمال تک پہنچنا چاہتی ہیں تو بغیر شادی کے کمال تک نہیں پہنچ سکتی. جو مقصد ہے
جی
اس تک نہیں پہنچ
سکتی. ایک مجرد، ایک غیر شادی شدہ انسان کی عبادت اور اس کے مقابلے میں شادی شدہ کی عبادت میں
جی
تو 70 درجے کا فرق ہے نا.
جی
تو اگر میں کمال بھی حاصل کرنا چاہوں تو پھر میں عبادت کے ذریعے کروں گا کہ میرا ہر عمل جو ہے وہ بڑھتا چلا جائے گا،
جی جی
ملٹیپلائی ہوتا چلا جائے گا.
جی
جی
یہ پاکستان اسلام آباد سے احمد صاحب نے ایک سوال بھیجا ہے. انہوں نے کہا، لکھا اس میں کہ میری شادی 2 سال پہلے ہوئی اور باقاعدہ ہمارے درمیان محبت کا ایک معیار تھا، لیکن اس ابھی 2 سال کے بعد ہمارے یہاں اختلافات شروع ہو گئے ہیں اور جس کے نتیجے میں اب میرا دل نہیں چاہتا ہے کہ میں اپنی بیوی کے ساتھ زندگی گزاروں اور نہ میری بیوی چاہتی ہے میرے ساتھ زندگی گزارنے کو. تو آخر اب میں کیا کروں؟ میری سمجھ میں کچھ نہیں آ رہا ہے. آپ کی رائے کیا ہے؟
تو یہ بات یہاں پہ روشن نہیں ہے، واضح نہیں ہے ان کے سوال سے کہ اصل ایشو کیا ہے، روٹ کاز کیا ہے. اب یہ کہنے کہ اب نہیں دل چاہ رہا، اب ہم دونوں نہیں جینا چاہتے ساتھ، تو ہو سکتا ہے کہ ان کی ایکسپیکٹیشنز الگ الگ ہوں، ان کے توقعات الگ الگ ہوں، ان کے آبجیکٹیوز الگ الگ ہوں.
جی
بہت سارے ریزن ہو سکتے ہیں. کوئی زندگی میں کوئی پلان ہی نہیں ہے، کوئی پلان کے ساتھ زندگی گزاری نہیں ہے، اس لیے لگ رہا ہے کہ بے حصی زندگی ہے.
جی
اب نارمل کپلس کو جو آج کل پرابلمز ہوتے ہیں اس کی ایک بڑی وجہ بھی یہی ہوتی ہے کہ ان کی پلانڈ لائف نہیں ہوتی، ان کی توقعات ایک دوسرے سے کلیئر نہیں ہوتی.
جی
یا توقعات اگر ہوتی ہیں تو وہ ان کی کیپیسٹی سے زیادہ ہوتی ہیں، توانائیوں سے زیادہ ہوتی ہیں.
جی
تو وہ پورا نہیں اتر پا رہا ہوتا لائف پارٹنر، تو وہ لگتا ہے کہ اب یہ بیکار ہے زندگی. اچھا شیطان بھی اپنا کام کر رہا ہوتا ہے نا، وہ چھوٹی چھوٹی چیزوں کو بہت بڑی بڑی کر کے دکھا رہا ہوتا ہے اور نا امیدی پیدا کرنا شروع کر دیتا ہے، مایوسی پیدا کرنا شروع کر دیتا ہے. تو آٹومیٹکلی نتیجہ یہ نکلتا ہے کہ انسان دور ہونا شروع ہوتا ہے، یا ان کے اندر کمیونیکیشن ہی نہیں ہو پا رہی، بات چیت نہیں ہو پا رہی، مصروف ہیں اپنی اپنی زندگی میں یا اپنے اپنے لائف اسٹائل سے جی رہے ہیں، تو یہ پرابلم ہو جائے گی. احتمال دے سکتے ہیں کہ شاید فائنینشیل کرائسس آ گئے، کوئی اقتصادی مسئلہ ہے جس کی وجہ سے ڈسٹینس بڑھ گئے. تو ہمیں یہ بیٹھ کے سب سے پہلے ڈھونڈنا پڑے گا کہ وہ ریئل ریزن کیا ہے.
جی
وہ اصل وجہ کیا ہے کہ جس کی وجہ سے 2 سال بعد یہ پرابلم شروع ہو گئی.
جی
ہو سکتا ہے 2 سال انہوں نے برداشت کیا ہو، اب ان کی صرفیت ختم ہو گئی، ان کی کیپیسٹی ختم ہو گئی، اب وہ علیحدہ ہونا چاہ رہے ہیں.
جی
تو یہ اصل ریزن یہ ہوتا ہے کہ اگر انسان میں کوئی واقعی کوئی بڑا مسئلہ ہے، یعنی حلال حرام کا مسئلہ ہے، شرعن حوالے سے مشکل ہے، تب تو انسان سٹیپ لے سکتا ہے کہ 2 سال بعد اسے پتا چلا شرعی مسئلہ تھا،
جی
انسان جدا ہونا چاہتا ہے.
جی
لیکن اگر شرعی مسئلہ نہیں، اخلاقی مسئلہ ہے، عادت کا مسئلہ ہے،
جی
تو اس کو تو سالو کیا جا سکتا ہے، اس کو بیٹھ کے ڈیل کیا جا سکتا ہے.
اپنی کمزوریوں کو محسوس کریں اور اس کو حل کریں.
اگر خود نہیں حل کر سکتے تو کسی سے مشورہ کریں.
جی
خود سے یہ ایسے فیصلے نہ کریں، کیونکہ ابھی تو اس لائف سٹارٹ ہوئی ہے، ابھی تو صرف 2 سال ہی ہوئے.
جی
ابھی تو بہت کچھ ہے آگے زندگی میں.
جی
تو ان کو چاہیے کہ کسی سے مشورہ کریں، کسی کامیاب انسان سے جس کی خود
زندگی
اچھی ہو، متدین انسان ہو، رازدار ہو، اس کو جا کے اپنی پرابلم بتائیں، کوئی عالم دین ہے اس سے جا کے مشورہ کریں، وہ انشاءاللہ آپ کو رہنمائی کرے گا اور خدا آپ کی مدد کرے گا. خدا تو نہیں چاہتا کہ ان میں علیحدگی ہو جائے، اس لیے کسی کو بیچ میں لے کر آئیں، اس سے مشورہ کریں، اپنی باتوں کو इसकी एनालिसिस करेंगे, ये सही मैं सोच रहा हूँ या नहीं। इसी तरह वो खातून भी, और अगर सॉल्वेबल है वो प्रॉब्लम तो इसको सॉल्व करें और आगे बढ़ें। ऐसा नहीं है कि एक लम्हे में फैसला कर लें कि नहीं हमें अलग होना है। इसलिए मैं कतन ये मशवरा नहीं दूंगा कि आप अलग हो
अलग हो
जाएं,
जाए,
बल्कि आप मशवरा करें और उसको स्ट्रीमलाइन करें अपनी लाइफ को,
यानी अख्तलाफात की जो बुनियाद है उसको
उसको
महसूस
उसको
करें और
ढूंढें,
उसको ख़त्म करें।
उसको ख़त्म करें, उसके
जी
राय हल ढूंढें।
जी जी ये एक अगला सवाल है, ये सकीना खातून सकीना ने इंडिया से भेजा है। वो ये कहती हैं कि मेरी शादी को 4 साल हो गए मगर मेरे शौहर नहीं चाहते कि मेरे यहाँ बच्चा हो। जब मैं कहती हूँ उनसे तो वो कहते हैं कि अभी हमारी इतनी दरामद नहीं, इतनी आमदनी नहीं है कि मैं एक बच्चे का बोझ उठा सकूँ। आप ऐसी बात कहें जिससे वो कान्या हो जाएं।
अच्छा, यहाँ पे दो बातें हम फर्ज करते हैं। पहली बात ये कि आया कोई चीज़ पहले तय हुई थी
जी
मियाँ बीवी के दरमियान कि मिसाल के तौर पे हम 4 साल तक, 5 साल तक, 6 साल तक बच्चा पैदा नहीं करेंगे, और ये साहब जो हैं इसी बात पर कायम हैं और वो चाह रही हैं कि अब हो जाए।
जी
क्योंकि फितरी तौर पर अगर 2 साल या 1 साल या 2 साल गुजर गुजर जाते हैं शादी के बाद और बच्चा नहीं होता, तो हमारे माशरे में कम से कम लोग सवाल करना शुरू कर देते हैं कि भाई खुशखबरी कब सुनाएंगे आप,
जी
ठीक है ना भाई, कोई खबर। तो आदत हमारी यूं है, हमारे कल्चर इस तरह का है कि बच्चा साल 2 साल में आ जाता है दुनिया में
जी
और लोग खुशहाल होते हैं। अगर नहीं आता तो फिर लोग पूछना शुरू कर देते
पूछते
हैं। अच्छा, शौहर से इतना नहीं पूछते जितना
खातून से
ख्वातीन से
ज्यादा।
पूछा जाता
जी
है, और एक साइकोलॉजिकल प्रेशर भी डेवलप कर दिया जाता है।
जी
और वो बेचारी अगर कोई कमिटमेंट दे चुकी होती है अपने शौहर को, फर्ज कर लें कि उन्होंने कमिटमेंट दे दिए कि 4 साल के बाद हम बच्चा करेंगे और अभी तक नहीं हुआ, तो वो उसके ऊपर इतने सवाल करेंगे कि वो बेचारी परेशान हो जाएगी और वो इस चीज़ में फंस के रह जाएगी कि मैं अपने शौहर से किया हुआ वादा तोड़ दूं या लोगों को हकीकत बताऊं कि अभी हमारा इरादा नहीं है। तो ये एक उस शौहर को ये चाहिए, यहाँ पे मैं उनको ये मशवरा दूंगा कि उस शौहर को वो आगाह करें इस बात से कि वो कितनी प्रेशर में, क्योंकि ख्वातीन प्रेशर में चली जाती हैं और उनको साइकोलॉजिकल प्रेशर होता है, उनके पियर का, लोगों का प्रेशर होता है, ससुराल का प्रेशर होता है। बाज़ दफ़ा तो ऐसा होता है कि खुद सास कह रही होती है कि भाई आप कब खुशखबरी सुनाएंगी, और ये बहू जो ये बता नहीं पा रही होती है कि ये इनकी वजह से हो रहा है सारा मसला,
मना किया
मना किया हुआ है। वो
इन्होंने।
समझती है कि नहीं, ये खुद शायद इंटरेस्टेड नहीं है
जी
या मेडिकल प्रॉब्लम है
जी
या
जी
कोई और मसला है। फिर वो चले जाते हैं किसी के पास उसके लिए दुआ के लिए, और तावीज़ बांध दो और पता नहीं क्या क्या काम शुरू कर देते हैं लोग।
जी
तो ये ज़रूरी है कि अगर कोई बेसिक प्रॉब्लम नहीं है, कोई मेडिकल रीज़न नहीं है, तो फिर तो इनको चाहिए कि वाकई इस 4 साल का जो डिस्टेंस है ये बहुत बड़ा है, इसके दौरान बच्चे को दुनिया में आना चाहिए।
जी
अगर वो ये रीज़न दे रहे हैं कि क्योंकि हमारी दरामद नहीं है, जो कि वैलिड रीज़न नहीं है,
जी
यानी हकीकतन ये बात नहीं होनी चाहिए,
जी
क्योंकि रिस्क का तो तायुन खुदा ने किया है
जी
और ये खुद औलाद बायस होती है कि आपके रिस्क में इजाफा हो।
जी हाँ
तो या यूनस अंतुमुल फुकरा इलल्लाह वल्लाहु गनीउल हमीद, तो अल्लाह गनीउल हमीद है, आप तो फकीर हैं,
जी हाँ
आपको देने वाला खुदा है, तो आपके रिस्क का वादा खुदा ने किया है। जब औलाद आएगी तो उसके साथ उसका रिस्क भी आएगा, इसलिए रिस्क की परेशानी नहीं होनी चाहिए। ये हमारी जिम्मेदारी नहीं है।
जी
ठीक है कि अच्छी तरबियत करना हमारी जिम्मेदारी है, लेकिन औलाद का रिस्क खुदा ने, खुदा को पहुंचाना है।
जी
इसलिए ये कोई एविडेंस नहीं है, ये कोई दलील नहीं है कि हम इसलिए बच्चा पैदा ना करें कि हमारे अभी
आमदनी
तक
कम है।
आमदनी नहीं है।
जी
ठीक है, इसकी परेशानी आपको नहीं होनी चाहिए, इसका वादा खुदा ने आपसे लिया है,
जी
और औलाद खुद बाइस रहमत है, बाइस नेमत है। इसको इस तरह समझ कर आप देखेंगे, खुद जन्नत का तोहफा है,
जी
खुदावंद आलम आपको जन्नत से जो तोहफा भेजता है वो आपकी औलाद है। तो कौन है जो अपने आप को साहिब औलाद नहीं बनाना चाहता, इस नेमत से, इस रहमत से, इस खुदा के अमानत से
जी
ये जो खुदा आपको दे रहा है, क्यों अपने आप को महरूम कर रहे हैं।
जी
बल्कि ज़िंदगी में मुश्किल इन्हीं तरह से हल होती हैं, मियाँ बीवी में मोहब्बत में इजाफा इन्हीं चीज़ों से होता है। तो इसलिए ताकीद भी आइम्मा की है और सीरा भी यही है कि औलाद होनी चाहिए, और अगर जितनी जल्दी औलाद हो सकती है उतना अच्छा है। तो ज़रूर आप अपनी जौजा की हिम्मत अफजाई करें, उनको एक कंप्लीट फैमिली बनाने दें, और जितना जल्द बच्चा दुनिया में आएगा आपकी ज़िंदगी में उतना ही बेहतर है, वरना हो सकता है बाद में कोई मेडिकल प्रॉब्लम्स खड़ी हो जाए तो वो औलाद से भी आप महरूम हो जाए जो दुनिया में आने वाले हैं। जी
यानी बच्चा आ जाने से मियाँ और बीवी की मोहब्बत में इजाफा ही होगा, कमी नहीं
कमी नहीं,
आएगी।
बिल्कुल इजाफा।
जी ये अगला सवाल है कराची से अली हैदर साहब का। उन्होंने लिखा है कि मैं अपने माँ बाप के कहने पर राज़ी हुआ एक मोहतरमा के साथ शादी करने के लिए। मेरी शादी हो गई लेकिन अब वो मेरे माँ बाप के साथ नहीं बल्कि चाहती हैं कि मैं उनके साथ अलग कहीं रहूं, जबकि मैं अपने माँ बाप को नहीं छोड़ना चाहता, मैं उनकी खिदमत करना चाहता हूँ। आप कोई ऐसी बात कहें कि मेरी खातून यानी मेरी बीवी आपकी बात मान लें।
वैसे तो आपकी जो जो कैफियत आप यहाँ फरमा रहे हैं, हम तो सिर्फ अर्ज़ कर सकते हैं,
जी
गुजारिश कर सकते हैं, मानना ना मानना तो वो खुद तरफ के ऊपर होता है। और बहरहाल एक जगह से वो अपना शाना खाली कर रहे हैं ये कहकर के मेरे वालदेन ने ये शादी कराई थी,
जी
तो इस हम किसी के ऊपर कोई चीज़ नहीं डालना चाहते, यानी अच्छी बात नहीं है कि हम ये कहें कि जी क्योंकि वालदेन ने कराई थी अब वो अलग होना चाह रही है तो ये वालदेन का कसूर है,
जी
यूँ नहीं होनी चाहिए बात। एक अच्छे इंसान की बात इस तरह से नहीं होती,
जी
यानी हम अगर एक मोमिन हैं तो हम जब हमने ये कबूल कर लिया था कि इस तरह से शादी हो तो फिर अब ये मेरी जिम्मेदारी है,
जी
या तो आप पहले मरहले में आप नहीं मानते ऐसी शादी को,
जी
लेकिन जब आपने मान लिया तो अभी आपकी हो गई ना, अब आप पलट के ये कहेंगे कि ये मेरी माँ बाप ने कराई थी, मेरी
क्योंकि
तो उसमें
मामूलन बच्चे माँ बाप ही की मर्जी से हमारे मुल्कों में शादियां तो कर लेते हैं। अगर अच्छा हुआ तो कहते हैं कि शादी अच्छी हुई तो कोई कुछ नहीं तो कहता, बुरा बुरी हो गई तो हर आदमी एतराज़ करता है। तो इस हवाले से इन्होंने एतराज़ किया
हाँ
होगा।
बिल्कुल, इन्होंने इस हवाले से एतराज़ किया, लेकिन ये एतराज़ इनका मैं वैलिड नहीं समझता।
जी
अगर माँ बाप को, इनको माँ बाप पर एतमाद है और माँ बाप को अपने बच्चे पर एतमाद है तो इसको कायम रखना चाहिए।
जी
अगर उन्होंने ये फैसला कर भी दिया तो आप उसको अपना फैसला मान लें,
जी
क्या हर्ज है इसमें। ठीक है, फैसले में ऊंच नीच होती है, इंसान डेवलप होता है, आगे डेवलप किया जा सकता है। अब जो यहाँ पे बात सामने आ रही है वो ये कि ये वो अलहदा होना चाह रही हैं।
जी
अगर वो अलहदा होना चाह रही हैं तो उसके रीज़न क्या है कि वो क्यों अलहदा होना चाह रही हैं। असल जो स्ट्रक्चर है इस्लाम के नज़दीक, जो बेहतरीन स्ट्रक्चर है, वो यही है कि माँ बाप साथ हो,
जी
यानी माँ बाप और बच्चे फैमिली साथ हो, ये
जी
आइडियल है।
जी
इस तरह होगा तो ज़िंदगी जो है वो बेहतरीन
बेहतर रहेगी।
गुजरेगी, ठीक है ना। तो ये क्यों है, क्योंकि ये बच्चा ये सीख रहा है, जो बच्चा दुनिया में आएगा ना वो ये सीख रहा है कि हमारे माँ बाप अपने माँ बाप के साथ रहते हैं तो हमें भी
अपने माँ बाप के साथ
साथ रहना
रहना
चाहिए। ये कानून इलाही है,
जी
आप इधर से उनको लेके निकल जाएंगी, कल को आपके बच्चे होंगे वो आपको छोड़ के निकल जाएंगे,
जी
ठीक है। अमूमन
जैसा
ऐसा ही होता
माहौल
है,
देखेंगे
जब
वैसे ही
माहौल देखेंगे
करेंगे
वैसे ही
बच्चे।
होता है। अच्छा, जिस माँ ने इतनी कुर्बानियां दी हैं, इतनी मेहनत मशक्कत से जिस बाप ने उसको पाला है, वो जब फल देने का टाइम आया तो उसको छोड़ के चला जाए। अगर कोई वाकई बहुत बड़ा मसला है, कोई दुनिया आखिरत का मसला है, कोई ऐसी बात है कि ना छोड़े तो बहुत बड़ी मुसीबत है,
जी
वो एक अलग इशू है।
जी
लेकिन इस्लाम की अगर आप बात कर रहे हैं, आइम्मा की बात कर रहे हैं, उनके सीरा को हम देखते हैं और माँ बाप की वैल्यू को देखते हैं, अर्जिश को देखते हैं, तो ऐसा कदम ना उठाएं बल्कि हल करें मसले
साथ
को
में रहना
समझना।
बेहतर है।
जी हाँ,
जी
बिल्कुल ऐसे ही।
तो मौलाना, अभी बहुत से सवाल हमारे बचे हैं लेकिन चूंकि टाइम ख़त्म हो गया, इसलिए अगले प्रोग्राम में इंशाल्लाह मौलाना उसका जवाब देंगे। लिहाजा अगले प्रोग्राम तक के लिए अपने मेज़बान शबीउल अब्बास को इजाज़त दीजिए। खुदा हाफिज़।